नमस्कार। उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृङ्खलामा हामी एउटा निबन्ध संग्रह लिएर आइपुगेका छौं। आजको श्रुति सम्वेकमा कुमारी लामाको निबन्ध संग्रह उज्यालो अन्धकारबाट हामी निबन्धहरू सुनाउँछौं। सुरुमा मैले सुरु गर्छु यसै निबन्ध संग्रहको शीर्ष निबन्ध उज्यालो अन्धकारको वाचन। बिस्तारै बिस्तारै म दुरिँदै गरेको लालटिनको प्रकाशसँगै क्रमिक रूपमा छाउँदै गएको धुमिलपना अनि अन्तको निष्पट्ट अन्धकार, औँसीको मध्यरातको चुक अँध्यारोको अनुभूतिसँगै भित्र मुटुको पनि सबैभन्दा गहिरो भागमा बिस्तारै फैलिँदै गरेको चिसोपना, त्यो चिसोपना निरन्तर फैलिँदै पुरा मुटु फोक्सो आन्द्रा हुँदै सर्वाङ्ग शरीरलाई मुर्दा तुल्य चिसो बनाइदिन्छ। त्यो एकाएक फैलिएको चिसोपना अन्धकार, त्यो शून्यता र त्रासदी बाहिरी होइन आफूभित्रको शून्यताको आवास। अदृश्य चिसा हातहरूबाट छुटेर विपनामा फड्को मारिसक्दा पनि अझै त्यही हातको सम्झनामा कामिरहेको मन, त्यो भयभीत अनि चिसो मुटुमा फैलिएको शून्यता, त्यो शून्यता मृत्युको नमिठो धुन जस्तै एक तमासले गुन्जिरहन्छ त्रस्त कानहरूमा, लामो अशुभ धुन कमजोर मुटुहरूलाई झन्झन कमजोर पारिदिने भयावह र शून्यता र अन्धकार। शून्यताको कुरा जोड्दैछु म, अन्धकारलाई खोतल्दैछु म। अन्धकार आफैमा त्यति डरलाग्दो होइन, अन्धकार वास्तवमा सुन्दर पनि हुन्छ, अन्धकार मायावी पनि हुन्छ, यसको भिन्न जादुले त्यसै आकर्षित पार्दछ। धेरै पटक म यसको सुन्दरतासँग मोहित भएकी छु। अन्धकार र शून्यता केवल त्रासदी र मानसिक गडबडीको स्रोत होइनन् मेरा लागि, शून्यता जरुरी छ किनकि शून्यता सुरुवात हो सिर्जनाको। शून्यता, खालीपना, स्वतन्त्रता, स्वच्छन्दता सबै फरक भइकन पनि एकअर्कासँग सम्बन्धित छन्। खालीपनाबाटै केही उब्जिन्छ अथवा केही उमार्ने प्रयत्न हुन्छ। शून्य दिमागमा केही समयको थकाइ मेटाएपछि बिस्तारै केही कल्पना, सृजना, केही बिर्सिएका वा बिर्साइएका कुराहरू आउन थाल्छन्। बिल्कुल नयाँ तरङ्गसहित, नयाँ अर्थ र परिभाषासहित भरिएको गज्याङ गुजुङ घटनाक्रमहरूले जेलिएको कुण्ठा, तृष्णा, लज्जा, पश्चाताप आदि खाँदिएको दिमाग केवल बोझ हो, एक खाले रोग। त्यो रोगको मुक्ति शून्यता नै हो, दिमागी शून्यता। केही समयको दिमागको थकानपछि फेरि सुन्नु हुन्छ नयाँ दिमागी दौडाई, नयाँ सुरुवात, नयाँ सोच र मिठा कल्पनाहरू। म सधैँ लालायित छु शून्यताप्रति पनि। जब केटाकेटीहरूसँग खेल्छु दिमाग पुरा शून्य हुन्छ, म प्रौढबाट केटाकेटीमा बदलिन्छु, मन शान्त र हलुका भएको महसुस हुन्छ। जब झिसमिसी बिहानीको बास्ना बोकेर एक झोका चिसो हावा मेरो शरीरलाई स्पर्श गर्दै फोक्सोभित्र बिस्तारै पस्छ, तब त्यो चिसो हावाले पनि जीवनको न्यानो अनुभूति दिन्छ, म हावा जस्तै हलुका भएको महसुस गर्छु। त्यसवखत पूर्वबाट क्रमशः फैलिँदै गरेको उज्यालोका रेसाहरू मात्रै हुन्छ आँखामा र दिमागमा पनि। त्यो शून्यताको अवस्था भइकन पनि सबैभन्दा सुखद क्षण हो मेरा लागि। त्यो एक क्षणले दिएको ऊर्जा निकै पछिसम्म पनि रहिरहन्छ मभित्र, सुसुप्त तर क्रियाशील, कुनै दिन मिठो सृजना भई अङ्कुराउन तयार, हिउँदमा जमिनमा लुकेर बसेका बिरुवा जस्तै एक दिन टुसाउन, फुल्न र फक्रिन तयार। हस्ताउँदै गरेको घामको सुन्तले रङ्गेर यी आँखाहरू अहिल्यै थाकेनन्, थाक्ने छैनन् पनि। त्यो गोधुली साँझको रङको मोह विचित्रको छ, सिन्दुरी साँझलाई आफूभित्र सर्लक्कै लुकाएर जब समय अन्धकारको शरणमा नतमस्तक भइदिन्छ तब त्यो अन्धकारसँग जोडिएका अनगिन्ती भयानक घटनाहरूले एकाएक गाँझ्न आइपुग्दा हामी डराउन थाल्छौँ अन्धकारसित। एकैछिन अघिको मनमोहक साँझ हाम्रो सम्झनाबाट बिलाइसक्छ, यो बिर्साई हामीभित्र निहित भएको उपज हुन सक्छ, साँझको झिसमिसी अँध्यारोसँगैको हलुका बतासले स्वतन्त्र आकाशमा विचरण गर्दै गरेका पन्छीलाई आफ्नो गुँड र बचेराको सम्झना गराउँछ। त्यो अस्ताउँदै गरेको सूर्यको मधुर प्रकाशले गाईवस्तुलाई पनि आफ्नो गोठ र मालिकप्रतिको मायाले चरण छाड्न आतुर पार्छ। साँझको रातो प्रकाशमा माया ओतप्रोत हुन्छ। घरबाट टाढा भएको एक यस्तै साँझ अस्ताउँदै गरेको सूर्यलाई हेरिरहँदा टाढा रहेकी मेरी आमाको सम्झनाले निकै बेरसम्म मेरा आँखाहरू बगिरहेका थिए। त्यहाँ माया थियो। साँझहरू माया उराल्न आइपुग्छन् बिना निम्तो हाम्रा आँखाहरूमा। साँझसँगै बढ्दै जाने अन्धकार पनि माया र अनुभूतिकै प्रतीक हुन्। अन्धकार आफ्ना सुन्दर बाहुहरू फिजाउँदै मानव जगतलाई स्वागत गरिरहेको देख्छु। ऊ प्रत्येक दिन उसै गरी नबिराई आइदिन्छ हामीलाई आफ्ना मायालु अँगालोमा बाँध्न। कति मायाले हामीलाई आफ्नो छातीमा ठाउँ दिन्छ। त्यो मायालु अन्धकारसँग किन तर्सिनु हामी? अन्धकार मिरमिरे बिहानीलाई स्वागत गर्न तयार एक टुक्रा समय जमझन्छु। एक साँझको मध्य लन्डन क्याम्डेन टाउनको उज्यालो समय क्याम्डेनको एक छेउबाट बगिरहेको छ शान्त कानल। हुर्किँदै गरेको साँझसँगै गाढा हुँदै गरेको अन्धकार तर डरलाग्दो भने पटक्कै होइन। सहरमा उज्यालै उज्यालोको रात छ। समयले रातको मध्य अन्धकारतिर धकेले पनि म पुलमा उभिएर सुनिरहन्छु त्यो कानलमा बग्दै गरेको पानीको हलुका सुसाई। घरिघरि आँखा र मुखतिर ठोक्किन आइपुग्छ एक अञ्जुली जति हावा। अनगिन्ती पथिकका पदचापहरूको एक तमासको धुन गुन्जिरहेको छ। सबैले कतै न कतै पुग्नु छ। यो भिडलाई छिचोनेर फेरि अर्को भिडमा सामेल हुनु छ होला ती पदचापहरू। केही जोडी आकृतिहरू कानल किनारको बेन्चमा छन्। कानल साइडमा छाया परेको छ त्यसैले ती आकृतिका अनुहार प्रष्ट देखिएको छैन। ल्याम्प पोस्ट र गाडीको बत्तीको उज्यालो पुललाई उछिनेर पानीमा छरिरहेको छ। त्यो प्रकाश ठोकिएको पानी कति सुन्दर टलल्ल टल्किँदै बगिरहेको छ। प्रकाश परेको ठाउँमा एकछिन टल्किँदै र अन्धकारले छोपेको ठाउँमा त्यही अँध्यारोसँग एक भएर निरन्तर बगिरहेको छ पानी। यो अन्धकारभित्र छरिएको रहस्यमय सुन्दरता म मस्तिष्कभरि थाकै थाक पारेर पल्टाउन थाल्छु। अन्धकारभित्र स्वतन्त्रता र समानता दुवै फुलिरहे चाहिँ लाग्छ। अन्धारोमा सबै रङको रङ एउटै देखिन्छ। त्यहाँ भिन्नताहरू एकअर्कामा लिन हुन्छन्। स्वतन्त्र र समान अन्धकारको संसार एउटा कल्पना जस्तै सुन्दर संसार हो। त्यो टल्किरहेको पानी नजिकैको बेन्चमा बसिरहेका जोडीको आकृति अस्पष्ट भइकन पनि मायालु देखिँदैछन्। रातको बढ्दो अन्धकारसँगै उनीहरू एकअर्काप्रति झन्झन झन्झन समर्पित देखिँदैछन्। अन्धकारसँगै प्रेम र आत्मीयता हिँडिरहेको देख्छु। रातको निष्पट्टतासँगै रमाउँदैछन् ती दुई स्वतन्त्र अस्तित्वहरू। मेरो कल्पनाको एउटा ठाउँ जो बिल्कुल फरक सुन्दरतामा मुस्काइरहन्छ। त्यो ठाउँ सपना र विपना बीचको तन्द्रा जस्तो उज्यालो र अँध्यारो बीचको अवस्थामा छ। बिना कारण त्यो ठाउँ मलाई प्रिय लाग्छ। जब त्यहाँ पुग्छु तब मन शरीर र मस्तिष्क सबै हलुका हुन्छन्। लाग्छ त्यहाँका हरेक अस्तव्यस्त चिजहरू मलाई खुला हृदयले स्वागत गरिरहेका छन्। अनौठो अनुभूतिहरू हुन्छ। लाग्छ ती सारा प्राणहीन वस्तुहरू मेरै प्रतीक्षामा थिए। मेरो उपस्थितिमा मसँगै सास फेर्दैछन् खुसी हुँदैछन् स्वतन्त्र महसुस गर्दैछन्। असरल जताततै छरिएका सामानहरू पनि एउटा असल कलाकारको कला जस्तै लाग्छ। ती बेतालमा छरिएका प्रत्येक वस्तुहरू आफ्नो स्वतन्त्र पहिचान बाँचिरहेका चाहिँ लाग्छन्। मेरो दिमागी गडबडी हुनसक्छ यस्तो सोचाइ। अँध्यारोमा उब्जिने कल्पनाहरू यस्तै बेढङ्गका हुँदा हुन्। लाग्छ यो ठाउँको हावा पनि फरक छ। छुट्टै सुवास फरक भाव। यहाँको प्रत्येक सास फेराइमा म सहजता महसुस गर्छु। यो आदिम स्वतन्त्र मानव बस्तीको हराएको एउटा टुक्रा जो मेरो कल्पनाको संसारमा छ आजकल। यो सुरुवाती मानव सभ्यताको समय जङ्गली समयहरू त्यो प्रकृतिसँगको अकल्पनीय आत्मीयताको समय त्यो पूर्ण स्वतन्त्रताको समय त्यो आदिम समयबाट चोरेको केही समय मेरो कल्पनाको यो समय हुन आइपुगेको छ। त्यो समय जहाँ सबै समान थिए जहाँ सबै प्रकृतिका सन्तान केवल निश्चल मुटु सबैभित्र न कुनै मनको छेकबार न बाहिरी नै मलाई यो ठाउँ त्यस्तै लाग्छ। यहाँ अस्तित्वहरू एकअर्कामा लिन भइकन पनि स्वतन्त्र छन्। यो अन्धकारमा उब्जिएको एक उर्वर स्थान हो मेरो मनको एक कुनारमा। यथार्थको कडा प्रहारले घाइते भएको बखत कल्पनाको यो अँध्यारो खोपीभित्र म सुटुक्क पुगिदिन्छु। रात गाढा हुँदै आफ्नो चरम सुन्दरता चुम्ने क्रममा छ। मेरो आजको यात्रा निकै टाढा रहेको डेरामा पुगेर टुङ्गिनेछ। साँझको उक्लाइसँगै बढ्दै गरेको सहरको सुन्दरताले समयलाई आफ्नै मुठीमा थुनिदिए चाहिँ लाग्छ। झन्झन उज्यालिँदै आकर्षक हुँदैछ क्याम्डेन टाउन। उज्यालो क्याम्डेन टाउनको रातलाई पुरा स्वीकार्दै मैले घरतिरको बाटो लाग्नुपर्छ। अब म अन्डरग्राउन्ड समाउन लम्कन्छु। ती बेन्चमा बसेका जोडीका छायाक्रममा समबाट ओझेलिए पनि उनीहरू रातको सुन्दरतामा रमाइरहेकै होलान्। मैले छोडिआएका ती जोडीहरू छाया भएर म सँगसँगै हिँडिरहन्छन्। मेरो कल्पनामा सायद सँगै छन्। मसँगको स्टेसनको बेन्चमा पनि बस्छन्। ती दुवै नसामा छन्। सायद खुट्टाहरू अलिअलि लरबरिँदै छन्। नसा अलिकति ती दुवैलाई एकअर्काको साथको पनि हुँदो हो। ती दुवै निकै खुसी देखिन्छन्। म यति नजिकै भएर पनि उनीहरूको बोली सुन्दिनँ, केवल मुख चलेको देख्छु। दुवैको अनुहारमा ढकमक्क हाँसो फुलेको छ। उनीहरू केही मिठो कल्पनामा हराएका छन्। सायद मेरो कल्पनाको संसार जस्तै स्वतन्त्र संसारमा पुगेका छन् उनीहरू। उनीहरू मसँगै यात्रामा छन्, यो अँध्यारोमा सुरु भएको सबैभन्दा मिठो र स्वतन्त्र यात्रा। आजको रातको यो गाढा अन्धकार सदाभन्दा अझ बढी सुन्दर देखिरहेकी छु। ट्रेनको दौडाईको बेग निकै द्रुत भए पनि घरिघरि अन्डरग्राउन्डबाट ओभरग्राउन्डमा निस्कँदा झ्याल भएर आँखा अघि ठोकिन आइपुग्छ निष्पट्ट अन्धकार। म त्यो अन्धकारलाई एकपटक चुमिदिन्छु मनमनै। ट्रेन आफ्नै गतिमा एकोहोर दौडिरहेकी छ। मसँग हिँडिरहेका एक जोडी छाया आफ्नो मिठो संसारमा छन्। पर कतै बलिरहेको ल्याम्पपोस्टको मधुर उज्यालो आक्कल झुक्कल यो अन्धकारलाई छोइदिन आइपुग्छ। त्यो मधुर उज्यालोको कोमल स्पर्शसँगै जीवन्त भएर यो मध्यरात झन् सुन्दर देखिन थाल्छ। एउटा छुट्टै डरलाग्दो सुन्दरताले पुरी ढाकिदिन्छ ट्रेनको दौडाई जस्तै दौडिरहेको मध्यरातलाई। ती जोडीलाई मेरो कल्पनाको सुन्दर संसारमा छाडिदिन्छु त्यस्तै सुखी अवस्थामा। ट्रेनबाट बाहिर निस्केर त्यो आकर्षक मध्यरातलाई आफ्नो अँगालोभरि भरिदिन्छु मायाले। निर्मल वर्मा झुल्किदिन्छन् दिमागमा यसै क्षण। मेरो मानसपटलमा उनले वर्णन गरेको सुन्दरता र त्रासदी मिश्रित जुनरी रातको चित्र झन्झन प्रष्ट हुन थाल्छ। उस रात मुझे लगा था कि पहाड़ों में भी सांप की आंख जैसा एक अविस्मृत जादुई सम्मोहन होता है, एक भुतैला सा सौंदर्य जो एक साथ हमें आतंकित और आकर्षित करता है। निर्मल वर्मा, चिड़ों पर चांदनी। अहिले तपाईँले सुनिरहनु भएको निबन्धको शीर्षक उज्यालो अन्धकार हो। हामीले कुमारी लामाको निबन्ध संग्रह उज्यालो अन्धकारबाट लिएको शीर्ष निबन्धको यो वाचन सुनायौं। अब यसै संग्रहभित्र संग्रहित अर्को निबन्ध शीर्षक छ ती कोठाहरूमा अल्झिएको मन। दिमागले मनको ढोका या मनले दिमागको ढोका ढकढकाएको हो यो। दिमागले केही खबर दिँदैछ मनलाई। मनले केही नबुझे जस्तो, केही नसुने जस्तो, अलिकति अलमलमा परे जस्तो, अलिकति हिचकिचाहट जस्तो गर्छ। मनले एक तमासले केही भनिरहेछ दिमागलाई, याचनाका शब्दहरू जस्ता सुनिँदैछन्। दुखेको मनको विलाप जस्तो पनि आभास दिँदैछ। म बुझ्दिनँ पटक्कै किन मन र दिमाग यति विघ्न कुराकानी गरिरहन्छ मेरै अगाडि मैले नबुझ्ने भाषामा। मेरो भागमा भने पर्न आइपुग्छ भारी टाउको, गरौँ आँखाहरू र खाली खाली मन। दिमाग र मनको खेल एकतमासले चलिरहेको छ। केही पछाडि छुट्दैछ भन्ने खल्लोपना जस्तो बुझ्दैछ मन। दिमागका नसाहरूमा रक्त संचारको प्रभाव पनि फरक भयो जस्तो। टाउको रन्काई, दुखाई, तातो चिसो सबै हुँदैछ एकसाथ। अनौठो र अप्रत्याशित संसारका कुरा आफ्नै शरीर र मनले पनि कति मजाले दङ्ग्याउने रहेछ हामीलाई। छुट्नु, छाड्नु र गुमाउनु जस्ता शब्दहरू किन यति विघ्न शक्तिशाली भएका होलान्, जसको आभाससम्मले पनि म शरीर र मन दुवै बिथुलिएको अनुभव गर्दैछु। निकै धेरै कुराहरू छुटिसकेको छ आखिर जीवनको यहाँसम्मको यात्रामा, तर पनि छुट्नु र गुमाउनुहरू किन यति भयावह लाग्छन्। यी शब्दहरूलाई कहिल्यै बाहिर निस्किन नसक्ने गरी शब्दकोशभित्र कैद गरिदिन पाए हुन्थ्यो। त्यसो गर्न सके त कति राहत हुन्थ्यो होला मेरा जस्तै निकै धेरै मन र दिमागहरूलाई। तर मेरो बसमा कहाँ छ रहेछ। म चाहेर पनि यी शब्दहरूलाई कैद गर्न सक्दिनँ। मलाई थाहा छ प्रत्येक मिनटको हजारौं शब्दकोशहरूको पल्टाइसँगै यी शब्दहरू निर्धक्क हामीले फेर्ने हावामा मिसिदिन्छन्। हामी प्रत्येक श्वास फेराइसँगै आफूभित्र रोपिदिन पुग्छौं यी छुटाउनु र गुमाउनु जस्ता खल्लोपनाहरू। यी निरस अनुभूतिहरू, यी भावहरू हामीभित्र दिनदिनै मौलाउँदै झाङ्गिँदै मनका अरू अनुभूतिहरूलाई पुरै ढाकिदिन्छन्। हामी चुपचाप ठाउँ छाडिदिन्छौँ। किलकिलेमा अड्केको माछाको हड्डी जस्तै हो कि क्या हो इसराई गुमाई छुटाई जस्ता तिता आभासहरू, न निल्न सजिलो न त ओकल्न नै। काँटीमा केही अड्केको आभासले सताइएकी छु आजकल। लाग्दैछ मबाट केही कुराहरू छोड्दैछ, टाढा हुँदैछ। जुन दिनदेखि घर सर्नुपर्ने कुरा चल्यो, म यस्ता खल्लोपनाहरूले पुरिएकी छु। मात्र ठाउँ सर्ने कुरा त यति असहज हुँदो रहेछ। शारीरिक र मानसिक दुवै असहजता, झन् जीवनको एउटा अवस्थाबाट अर्कोतिरको सराई कति अप्ठ्यारो र तनावपूर्ण होला। भन्न जतिको किन हुँदैन केही गर्नलाई, सोचे जतिको सहज पनि किन नभएको होला सबै कुराहरू। म आफैसँगको यो मूर्ख सोधाई, सोच्नु र भन्नु जति सबै सजिलै व्यवहारमा आउने भए त प्लेटोको आइडियल स्टेट आइडियाबाट यथार्थतामा हुन्थ्यो, युटोपियाका नागरिक हुन्थ्यौँ हामी। मिठो जोक। दिनदिनै केही घटना तथा पात्रहरू मेरा छेउ आइपुग्छन्। यी सबै व्यक्तिहरू र उनीहरूको जीवन एकान्तमा बसेर मनन गर्छु फुर्सद मिल्दा। आफ्नै मानसिक परिस्थिति र बिताएका दिनहरू प्रति सहज असहज दिनहरूसँगै परिवर्तन भएका मेरा मानसिक अवस्थाहरूलाई कोमलतापूर्वक दिमागले छुन खोज्छु, जाँच्न खोज्छु। जताततैबाट एउटै बिन्दुमा पुगे जस्तो लाग्छ। मनले एउटै कुरा ठोक्वा गर्छ, परिवर्तन हुनु सजिलो छैन। एकबाट अर्को अवस्थामा फड्को मार्दा शरीर र मन दुवैले भारी महसुस गर्छ। सत्य हो, आज पूर्ण स्वीकार गर्छु। यतिखेर म आफैलाई निहाल्दैछु, पाका चारीलाई पनि। लन्डनको 4 वर्षीय बसाइको यो तेस्रो घर सराईले अलि बढी नै असहजता दिएर गयो। तुरुन्तै स्वीकारे, मात्र ठाउँ सराई पनि सजिलो नहुँदो रहेछ। अब म जीवनकै बाटो फेराई र कोल्टे फेराईले ल्याउने दुविधा, नमिठोपनाको गहिराईको अनुमान लगाउन सक्छु। यतिखेर घर सर्नु मात्र घर सर्नु होइन रहेछ। घर सराईमा शारीरिक यात्राभन्दा पहिले विभिन्न मानसिक तहहरूको यात्रा सुरु हुन्छ। घर सर्दैछु भन्ने आभासले ल्याउने एउटा दबाव, सर्ने क्रमको झन्झटले ल्याउने वितृष्णा र सरिसकेपछि नयाँ ठाउँको नौलोपनासँग अभ्यस्त हुन समय लाग्दाको अप्ठ्यारो, यी सब आफैले भोगेपछि मेरो दिमागले एउटा कुरो निर्क्युल गर्यो। कुनै ठाउँको बसाई वा सामिप्य शारीरिक सँगसँगै मानसिक पनि हो। शरीरले माया गरेको ठाउँलाई बिस्तारै मन र मस्तिष्कले पनि माया गर्न थाल्छ। शरीर साथै दिमाग पनि त्यही ठाउँप्रति बानी पर्दै जान्छ थाहै नपाए। आफ्नोपना मिसिँदै गएपछि माया लाग्न थाल्छ। अनौठै छ हाम्रो मन पनि, जसका लागि पनि माया उमारिदिन सक्ने। पुस्तकको केही विशेषता नभए त हामी यति विघ्न किन उसको मुहमा पर्थ्यौँ होला र। पुस्तकमै संसार छ, पुस्तकमै ज्ञानको भण्डार छ, पुस्तकमै उज्यालो छ, पुस्तकमै जीवन छ, के छैन र पुस्तकमा। ब्रिटिस लेखिका जेनेट विन्सरनलाई निकै सम्झँदैछु, कारण पुस्तकका सम्बन्धमा उनका केही भावनाहरू बहुत मार्मिक लाग्छन्। उनी भन्छन्, पुस्तकहरू भनेका मेरा घर हुन् मेरा लागि। ढोका खोलेर घरभित्र पसे जस्तै किताब खोलेर हामी भित्र पस्छौँ अनि त्यहाँ भेट्छौँ विभिन्न खाले समय र ठाउँहरू। वास्तवमा कति सही छ विन्टरसनको भावना, पुस्तकभित्र साँच्चै फरक संसार छ। छुट्टै आकाश, छुट्टै समय, छुट्टै जीवन, छुट्टै भावना र अनुभूतिहरू र छुट्टै सुरक्षित ठाउँ। कुरा ठाउँकै हुँदैछ, फेरि पनि कारण ठाउँ भन्ने कुरा निकै महत्त्वपूर्ण रहेछ। मन र भावना रोपिएको ठाउँ, माया र सम्बन्धहरू गाँसिएको ठाउँ, सुरक्षा र अपनत्व पाएको ठाउँ एकै पलमा चटक्कै छाड्नु वास्तवमै निकै कष्टकर हुने रहेछ। मेरो घर सराईले दिएको पीडा मनभरि जमेको छ, बरफको तीखो सुरु जस्तो भएर मनमा निरन्तर रोपिरहेको छ। पहिलेकै घरको सम्झनाले मेरो नयाँ घरले खास खुसी पार्न सकेको छैन। यो सुविधाजनक राम्रो घरको कोठामा पनि मन अडिरहेको छैन। बिरानो बिरानो खल्लो र अलिनो महसुस गर्दैछु। त्यो पुरानो घरको सानो कोठा र पुराना दराज नै सम्झनाभरि आइरहन्छन्। मेरो दिमाग अभ्यस्त थियो ती सब कुरामा सायद, अथवा मेरा धेरै भावनाहरू गाँसिएको थियो त्यो ठाउँप्रति। आज 81 यो नयाँ ठाउँमा आइपुग्दा निकै नमिठो बिरानोपनले घेरिएको छु। म त्यो कोठाको सम्झनामा अलि बढी नै पिरोलिएको महसुस हुँदैछ। एक साँझ बस स्टपमा भेटिएका पाकाचारीले कार्ड र चक्लेट छोडिजान्छन् मेरो नाममा। केही क्षणको बोलचालमा पनि उनको भद्रपनाले गर्दा मैले आफू काम गर्ने ठाउँ बताएकी थिएँ। कार्ड र चक्लेटसँग एउटा सानो चिट पनि छ। एकछिन अलमल पर्छु। उनले आफ्नो नम्बर लेखेका रहेछन्। उनलाई धन्यवाद दिन उनले छाडेको नम्बरमा मेसेज गरेर निम्तो दिन्छु कफीको। उनी कफीको निम्तो स्वीकार्छन्। पेटमा कफी गफसँगै उनको जीवनका केही पाटाहरू उग्रिन्छन्। उनका तीनवटा सम्बन्धहरूको एकपछि अर्को टुक्राई अनि अहिलेको वृद्धावस्थाको एक्लोपना मेरो सामु छर्लङ्गिन्छ। कुराकानीकै सिलसिला चलिरहँदा मेरो दिमागले भने जवान चार्लीको भावनाहरू कल्पिन थाल्छ। मेरो सोचाइमा आउँछन् चार्लीका ती सम्बन्धहरूसँग जोडिएका उत्सुकताहरू, आशाहरू र सुखद पारिवारिक जीवन बिताउने मिठा लालसाहरू। तर ती सब आशाहरू आखिर आशामै सीमित भए। उनी एक्लै छन् आजकल, तर उनमा कसैको साथ पाउने आशा छ अझै। उनी निश्चितताका साथ भन्छन्, आई नो आई विल गेट समबडी, आई डोन्ट वान्ट टु डाई अलोन। उनले चाहे जस्तै कोही पाउलान् पनि। यहाँ सम्बन्धका लागि उमेरको कुनै छेकबार छैन। देख्दैछु उनका यी बनाइहरूमा लुकेका केही थोपा आँसुहरू, एक्लोपनले छटपटिएको उनको मन, अझ पनि कसैको साथमा सुखद दिनहरू बिताउने अभिलाषा। ज्या के रहेछौँ र हामी मानिस सिवाय जिजिबिसामा अल्झिएको निरीह अस्तित्व। चार्लीको एकपछि अर्का सम्बन्धहरूको चिसोपना, सायद एक ठाउँसँगको अव्यस्ततापछि अर्को नयाँ ठाउँमा सर्दा उत्पन्न हुने बिरानोपना जस्तै हो। दुई नयाँ व्यक्तिहरूसँगको फरक बानी व्यवहारले उत्पन्न हुने असहजताहरूले निम्ताएको परिणाम। एकअर्कासँगको सहवास र शारीरिक सामिप्यसँगै हामी माझ मानसिक सामिप्य पनि कायम हुन्छ। हामी शरीरले मात्र नभई मनले, दिमागले, भावनाले, सोचाइले, सबै कुराले त्यस व्यक्तिको साथमा हुन्छौँ। हामी एकअर्काको हरेक राम्रा नराम्रा बानीहरूको साक्षी हुन्छौँ। दुई व्यक्ति दुई खुल्ला पुस्तक जस्तो हुनुपुग्छन्। एकअर्कासँग पूरा सहज भइदिन्छ शरीर र मन दुवै। तर यसरी शरीर र मन मस्तिष्कले स्वीकारिरहेको एउटा व्यक्तिलाई चटक्क बिर्सिएर कसरी केही समयमा नै अर्कोजनाप्रति उस्तै आत्मीय भावना उर्लिन सक्छ र छोटो समयमा त त्यस्तो माया र सहजता असम्भव नै छ। लाग्छ अहिलेको चार्लीको एक्लोपना र उनका निकै सम्बन्धहरूको असफलता यस्तै हामीमा भएको मानवीय गुणहरूको उपज हो। सायद उनी आफ्ना नयाँ नयाँ सम्बन्धहरूमा सहज हुन सकेनन्। उनको शरीरले केही आवश्यकता महसुस गरे पनि मन र मस्तिष्क तयार भइसकेको थिएन ती नयाँ पात्रहरूलाई ठाउँ दिन। अब चार्ली र उनको परिस्थितिलाई यहीँ बिट मार्छु। मैले उनको बारेमा जति कल्पे पनि फलाके पनि ती सब केवल मेरो बुझाइ हो उनको अवस्थाको। खाटी कुरो अरू नै पनि हुनसक्छ। हुनसक्छ उनले सही व्यक्ति भेटेनन्, अथवा हुनसक्छ अरू नै केही कमजोरीहरू थिए। जे भए पनि उनी एक्लो छन्, सत्य हो। ठाउँ सराएको गरौँपना अझै छ मनमा। सम्झनामा छरिन आइपुग्छन् केही हरफ सम्झनाहरू। एक तमासको आवाज कानभरि छरिएको छ। अह, मलाई यो आवाज सुन्नु मनै छैन। कान थुन्छु, बेसरित हुन्छु, अझ बेसरित हुन्छु। तर त्यो ढकटक ढकटक झन् डरलाग्दो ठूलो आवाज भएर कानको जरामै ठोकिन आइपुग्छ। कम्तीमा आजको रात त सुत्न पाए हुन्थ्यो आनन्दले भन्ने कल्पन्छु। यो खाट, यो झ्याल, झ्यालका पर्दाहरू, यो सानो टेबल र त्यसमा भएका धर घर्राहरू, दराज कुर्सी सबै कति शान्त छन्। उनीहरू त निदाइसकेका जस्ता छन्। अचल चुपचाप मात्र म जागा छु यो कोठामा। किन यी आवाजहरू मलाई बिथोल्न कानमा एकदमास ठोकिएका होलान्। मध्यरात गुज्रिसकेको छ। ओल्लो पल्लो कोठारमा पनि अघि नै बत्ती निभिसक्यो। चारैतिर चकमन्न छ, चारैतिर निस्तब्धता छाएको छ। मनले भन्दैछ यो निद्रालु झ्याललाई छोइदिन्छु र बिथोलिदिन्छु उसको पनि निद्रा। मलाई बाहिरको अँध्यारोलाई स्पर्श गर्न मन छ। झ्याल खोल्छु, जससँग हुँदै ऊ बिउजिए चाहिँ लाग्छ। झ्याल खोल्न साथ रातको चञ्चल बतास मलाई कोमल छुवाईले छुँदै भित्र पस्छ। म हातलाई बाहिर निकालेर रातको सुन्दरतालाई अञ्जली भरि भरिदिन्छु। अघिको आवाज अलि मत्थर हुँदै गयो जस्तो लाग्छ। पर बिउजिरहेको ल्याम्पपोस्टको मुस्कानका उज्यालाहरू, जादु भरिएको रातको आलिङ्गनमा मिठो प्रकाश छरिरहेको देख्छु। आँखाले भ्याएसम्म देखेका घरहरू पनि उस्तै शान्त छन्। प्रत्येक घर अगाडिका गाडीहरू पनि ल्याम्पपोस्टको उज्यालोले अलिकति पोतिँदै सुस्ताइरहेका छन्। अब नजर कोठीभित्र फर्काउँछु। नियोनको सेतो प्रकाशले भित्ताभरि टाँसिएका जन्मदिनका शुभकामना कार्डहरू निकै सुन्दर देखिँदैछन्। केही साथीभाइहरूका मायालु शब्दहरू कोरिएका छन् त्यहाँ। एक वर्ष जीवन छोटियो भन्ने बिर्साइदिने ती मायावी अक्षरहरू। यी कार्डहरूलाई भोलि सबैले निकाल्नु छ। यी निद्रामा रहेका भित्ताहरू नउठ्दै निकाल्नुपर्छ। यो भित्ता र यी टाँसिएका काठहरूले जानी जानी एकअर्काको सामिप्य बुझ्न थालेका होलान् मैले जस्तै। म आफै पनि यी भित्ताहरू, यो सिलिङ, यो दराज, यो खाट, यो टेबल कुर्सी सबैसँग नजिक भएकी छु। धेरै पटक यी भित्ताहरू अनेक भाव भङ्गीमा सहित मेरो सामु उभिएका छन्। यो ओछ्यानमा पल्टिएर सिलिङतिर हेर्दै मनको कुरा सुनाउँदा उसले मेरा भावनाहरू बुझिदिएका छन्। मेरो हाँसो र आँसुका साक्षीहरू हुन् यी चार भित्ताहरू। साँच्चै म कति नजिक भएछु यो दुई वर्षको बसाइमा यी मेरा निर्जीव मित्रहरूसँग। अब मात्र आजको रात बाँकी छ, भोलि उनीहरू नउठ्दै मैले यो कोठालाई छाडेर जानु छ। यो भावनाको नाताको डोरियाँ चुट्टाएर म अर्को घरको कोठामा सर्नु छ। यो कोठा केवल कोठा होइन, मेरो साथी पनि हो। दुई वर्षसम्म म यो कोठाका प्रत्येक चिजसँग बोलिरहेँ, मनको कुरा सुनाएँ, उनीहरूलाई मेरो दुःख सुख सबै बाँडिदिएँ। हामीले एकअर्काको भाषा बुझ्न थालेका थियौँ। उनीहरूको मौनताभित्र मैले केही आवाजहरू भेटेकी थिएँ, तर अब बिदा हुने दिन आइपुग्यो। आजसम्ममा धेरै कुराहरू छाड्दै अगाडि बढिसकेको छु, तैपनि प्रत्येक छोडाइ यस्तै पीडादायी भएको छ। मेरो प्लम स्ट्रिट 80 एनकोना रोडको कोठाको दुई वर्षे बसाइ टुङ्गियो, बनौ टुङ्ग्याइयो। त्यस कोठामा बिताएका पलहरू र मेरो मनसँग, मेरो भावनासँग जोडिएका सबै चिजहरू जतनसाथ सम्झनामा राखेकी छु। कुनै समयमा यी सबै सम्झनाहरूसँग एक एक गर्दै भलाकुसारी गर्नेछु। मनले अझै रुचाउन सकेको छैन नयाँ कोठालाई। मन बिरानै छ, मन अँध्यारै छ, मन चुपचाप छ। निबन्धकार कुमारी लामाको निबन्ध संग्रह उज्यालो अन्धकारभित्र संग्रहित ती कोठाहरूमा अल्झिएको मन निबन्ध हामीले सुन्यौं। केही बेरमा यसै संग्रहभित्रको अर्को निबन्ध लिएर आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ अहिले उज्यालो रेडियो नेटवर्क सँगै देशभरिका विभिन्न एप्लिकेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा आज हामी कुमारी लामाको निबन्ध संग्रह उज्यालो अन्धकारभित्र संग्रहित केही निबन्धहरू सुनिरहेका छौं। यो पुस्तक विक्रम सम्वत 2071 सालमा प्रकाशित भएको हो। याम्बुरी बुक प्वाइन्टले बजारमा ल्याएको उज्यालो अन्धकार निबन्ध संग्रहभित्र अब हामीले वाचन गर्ने निबन्धको शीर्षक छ म पनि पागल हुनेछु। कस्तो पीडा भरिएको आवाज। नटिङ्गहामतिर रेड कार्पेट जस्तै बिछिएको लम्पसार सडकको व्यथा मेरो कानमा गुन्जिरहेको लाना डेलरेको पीडादायी स्वरमा मिसिएर बजिरहे लाग्छ। यो लामो राजमार्गको पनि त केही आवाजहरू होलान्, हामीले नसुन्ने नबुझ्ने गाडीहरूको आवाजमा मिसिएर हावामा बिलाइरहेको आवाज। नटिङ्गहाम प्यालेसको डन्जियनमा बिलाइसकेको रानी इजाबेलाको छटपटाईको चित्कार जस्तै। लानाको गरौं गीतको नजिक पुग्न फुर्सद मिलेको छ यो लामो कोच यात्रामा। उनी प्रेमीतिर आशाका प्रश्न तिर्स्याउँछिन्। विल यु स्टिल लभ मी वेन आई एम नो लङ्गर यङ एन्ड ब्युटिफुल। यो प्रश्नमा कति धेरै भावनाहरू भरिएका छन्। समयसँगै खस्किने सौन्दर्यको, इमान्दार प्रेमको, असुरक्षाको, मायाको, आशाको आदि आदि भावहरू। विल यु स्टिल लभ मी वेन आई एम नो लङ्गर यङ एन्ड ब्युटिफुल। लाना जस्तै हामी आफैलाई प्रत्येक पल असुरक्षाले घेरिएको पाउँछौँ। बिहान उठ्दा हिजोका संरचनाहरू डलिसकेका हुनसक्छन्। भोलिको उषासँगै मनमा पहिरो गइसकेको हुनसक्छ। भोलि आँखा उगार्दा हामी आफै पनि एक दिन पुरानो भइसक्छौँ। मन पुरानो, इच्छाहरू पुरानो, आकाङ्क्षाहरू पुरानो, सबै थोक एक दिन पुरानो। एक दिन, केवल एक दिनले पनि निकै फरक पार्छ जीवनमा। 24 घण्टामा संसार निकै बदलिसक्छ। कहिलेकाहीँ 24 घण्टामा कलकलाउँदो जीवनले जिउन छाडिदिन्छ। 24 घण्टामै भर्खरै टुसाउँदै गरेका कलिला सपनाहरू ओहिलिसक्छन्। यही 24 घण्टामै हामी आफैबाट बिरानो भइसक्छौँ। आफूले आफैलाई चिन्न छाडिदिन्छौँ। आफैसित अपरिचित हुँदा परिचयका लागि आफैसँग भलाकुसारी गरिरहँदा निधारमा स्ट्याम्प जस्तै नयाँ परिचय टाँसिन आइपुग्छ। पागल फरक पार्छ 24 घण्टाले। किन यति सङ्कुचन हामीमा, किन यति धेरै साङ्लाहरू हाम्रा हात खुट्टा र मनहरूमा? कि आफैसँग भलाकुसारी गर्नु अपराध हो, भिडबाट भागेर आफैलाई आफ्नो साथी बनाउनु ठुलै पाप हो? हामी मानिस भएकै कारण यति धेरै मूल्य चुकाउनु पर्ने कठै हामी? म बुझ्छु मेरी सेती दिदीलाई, उनको फूल जस्तो हलुको मनमा क्रूरतापूर्वक ठोकिएका शब्दका गोलीहरू, रगत पक्ष हुँदै बक्लक बक्लक ढलेका उनका इच्छा सपना र भविष्यका कल्पनाहरू, र उनले आफैसँग बोल्दै वनपाखामा दौडी हिँड्नुपर्ने नियतिहरू, यहाँ को सुरक्षित छ र? लाना, अब यस्ता गीत गाउन छाडिदेऊ। म राम्ररी बुझ्छु तिमीलाई भोलिको अनिश्चितताले कोतरेको तितो नैराश्यता। म बुझ्छु तिमीले आफ्ना प्रेमीबाट खोजेको आश्वासनका दुई शब्द, यो पनि मलाई थाहा छ। केवल केही शब्दहरू मात्र एक बोलीमा अडिएको तिम्रो सुरक्षित संसार, सुरक्षित भविष्यको कल्पना, सुरक्षा सायद भ्रम होला, तर तिमी त्यही भ्रम खोजिरहेछौ। तर तिमीले गाएको दुःखी गीतहरूभन्दा कति धेरै अँध्यारा असुरक्षित जीवहरू छन् मेरै आँखाको डिलमा। तिम्रो भन्दा निकै धेरै बिथोलिएको मनहरूलाई नदेखे जस्तो गरेर हिँड्न बाध्य छु म। तिम्रो मिठो स्वरमा भरिएको पीडाले अलि बढी घाइते हुँदा म आफैलाई हेर्छु, हेर्छु सेती दिदीलाई भने। मेरो आँखाको भ्रम मात्र हो कि साँच्चीकै सबैतिर पीडाहरू छ्यापछ्याप्ती छन्? र म यस्तै देख्दछु जताततै क्षेत्री दिदीको मधुरो हुँदै गइरहेको आँखामा केही थान कथाहरू तैरिरहेका छन्। मौका मिलेको दिन म ती आँखाहरूमा लेखिएका अक्षरहरू पढ्न जानेछु, म उनलाई पढ्न चाहन्छु। मलाई थाहा छ जो मैले बुझेकी छु वा मलाई बुझाइएको छ उनको बारे, उनी त्योभन्दा भिन्न छिन्। पर्खिबस, तिम्रो त्यो चुहिँदै गरेको छानुबाट छेलिएर पीडीको कुनामा जाँतोको छेउमा जसरी मैले तिमीलाई अन्तिम पटक देखेकी थिएँ सेती दिदी, म पक्का आउँछु तिमीसँग कुरा गर्न, तिम्रा ती फुटेका हत्केलाहरूमा लेखिएको तिम्रो जीवन बुझ्न। एकपछि अर्को प्रहार सहँदैछु यी सजीव पुस्तकहरूबाट। छत्रे देउराली चार धादिङको सानो झुपडीमा सुत्दै गएको सेती दिदीको सिङ्गै जीवनको जीवन्त पुस्तक एकातिर छ, अर्कातिर टोमस म्यानका पात्र ह्यान्स क्यास्टोप र मनको अर्को कुनालाई आन्दोलित पारिरहेछ गीता त्रिपाठीका म एक्लो र उदास उस्तैका अँध्यारा सम्झनाहरूले। किन हामी यसरी आफ्नै नियतिको चक्रमा बेसरी बेरिन पुग्छौं? यो नियतिको पाखुरा यति बलियो पाउँछु कि एकचोटि घाँटीमा बेरेपछि घिट घिट नै पारिदिन्छ। कहिलेकाहीँ त यो अचेटाइले घाइते हुँदा लाग्छ मात्र मृत शरीर घिसारी हिँड्दैछु, जीवन नै छैन, अस्तित्वहीन अस्तित्वमा अल्झिएकी छु। द म्याजिक माउन्टेनमा किन यति अँध्यारो चित्रण गरेको टोमस म्यान तिमीले? त्यो खाउँ खाउँ लाउँ लाउँ उमेरका ह्यान्स क्यास्ट्रोपलाई किन यसरी रोग र शोकमा पुरिदेऊ? तिमीले पक्का विचार गरेनौ त्यस वखत संसारको अर्को कुनाबाट एउटी कुमारी भन्ने पाठक फुत्त निस्किनेछिन् अनि तिम्रा अक्षरहरू केलाउँदै गर्दा ऊ आफै कैयौं दिन क्यास्ट्रोप जस्तै बिरामी हुनेछिन्। छ्या, कस्तो बकवास कुरा गर्दैछु म। अब तिमी लेखक कहीँ पाठकको खुसीका लागि लेख्छौ र तिमीहरू त आफ्नो सन्तुष्टिका लागि ठड्याइदिन्छौ 729 पन्नाको महल द म्याजिक माउन्टेनहरू। तर बिचरा क्यास्ट्रोप र जोयाकिम जस्ता युवाहरूप्रति अन्याय गरिहाल्यौ तिमीले, उनीहरूलाई पीडा मात्र दिएर रोग दियौ उपचार बिनाको अनि स्वतन्त्र कैदी बनाइदियौ उनीहरूलाई स्विजरल्यान्डको सेनाटोरियममा। फेर तिमीले उनीहरूलाई दिएको पीडाले मलाई पनि निकै दिनदेखि पीडामा पारिरहेको छ। अब त बिस्तारै मन सम्हाल्न थालिसकेको छु, तर सबैभन्दा ठूलो गुनासो तिमीसँग के भने म्यान, त्यो दुःखी क्यास्ट्रोपलाई त्यसै अलपत्र युद्ध मैदानमै छाडिदियो, न वार गर्यौ न पार। तिम्रा ती ढलमले अक्षरहरूको भूतले मलाई क्यास्ट्रोपको बेखबरले जत्तिकै चिसा हातहरू भएर राति राति घाँटी समाउन आइपुग्छन्। तिमीले त्यो पात्रलाई दुःखै दुःखको बुमरीमा पारेर साह्रै अन्याय गर्यौ, भयो अब गुनासो गर्दिन तिमीसँग, म आफै खबर लिन्छु रोगी क्यास्ट्रोपको, मलाई राम्ररी ज्ञान छ उसको छटपटीको, उसको रोगले रुग्ण बनाएको मानसिक परिस्थितिको, किनकि म आफै पनि बिरामी छु आजकल ऊ जस्तै। तिमीलाई भन्दा बढी मलाई थाहा छ त्यो अन्तहीन कोकीको असह्यता, त्यो छातीभित्र कतै उठेको एक निस्सासिँदो छटपटी, प्रत्येक रात असिन पसिन हुँदै तर्सिएर बिउजेका क्षणहरू र ओइलेर झर्दै गरेका एक अङ्गालो आशाहरू। मैले भोगेकी छु क्यास्ट्रोपकै जस्तो पट्यार लाग्दो रबर जस्तो तन्किएका लामा निरस दिनहरू, एक्लै आफैसँग बात मार्दा मार्दा थाकेर सुस्ताएका पलहरू, टाउको तातिएर एकचोइटा उछिटिन्छ कि जस्तो हुन्जेलसम्म सिरानीसँग लड्दा लड्दा पनि आँखामा निद नआएका व्यवहारिसी रातहरू। उफ, यो रोग खालि कमजोर पार्न लागिरहेछ। यो छातीभित्र नदेखिने फोक्सोको दाग अरू कति थरी भएर हामीलाई 24 घण्टा हेरिरहँदो रहेछ, बिछट्टै ठुला ग्रहणहरू जस्ता काला दागहरू भएर। क्यास्ट्रोपको फोक्सोको दागको गाडापन बिस्तारै फिक्का हुँदै जाला, मेरै पनि अनि मेरी सेती दिदीको दुःखी दिनहरू पनि पातलिएलान्, तर कहिल्यै नमेटिने गहिरो दाग र कहिल्यै निको नहुने रोग छ हामीभित्र। सायद हामी तिनैजनाको दिमागको केही भागमा फैलिएका दागहरू र ती काला छायाहरूको उपस्थितिले दिएका कठोर अन्धकारहरू कहिल्यै हराउने छैनन्। सेती दिदी, मलाई थाहा छ तिम्रो केही गल्ती थिएन, मानव जन्य इच्छा आकाङ्क्षाहरू तिम्रो अपराध हुँदै होइनन्। चैत्र वैशाखमा जङ्गली फुलहरू त बिना मलजल र गोडमेल नै बनै मगमगाउने गरी फुलिदिन्छन्। तिमी त मान्छे कि मनको बगैँचामा केही बिरुवाहरू रोपिदिनु, केही कोपिलाहरू फक्रन दिनु तिम्रो गल्ती हो र? होइन दिदी, त्यो तिम्रो भूल हुँदै होइन, गल्ती त त्यो तिम्रो कर्म लेखिदिने भावीको होला जसले तिमीलाई अलिकति रोगी बनाइदियो, गरिबको कोखमा पारिदियो। गल्ती त त्यो परिवारको होला जसले तिम्रा निश्चल मनहरूमा भविष्यको सपना रोपिदिएर तिमीले थाहै नपाउने गरी ती टुसाउँदै गरेका पालुवाहरूलाई निमोठेर फालिदियो। गल्ती त त्यो व्यक्तिको हो जसले तिम्रो रोग र कमजोरीलाई अँगाल्न सकेन र आफ्नो बाटो मोडिदियो। र सबैभन्दा ठूलो गल्ती त तिमीले आफ्ना आँखाभरि सपनाका सप्तरङ्गी भरेर गर्यौ। तिमीले बिर्सिएछौ रोगी गरिब निमुखाहरूलाई सपना देख्न पनि मनाइ छ। सबैले तिमीलाई पागल ठहराएछन्, जब हावासँगै उड्दै टाढा टाढा हुँदै गएका आफ्ना सपनाहरूको शिला खोज्न हावाको पछि पछि लागेर घरमासतिरको रानीवनमा बेतमासले दौडी हिँड्न थालिछौ। त्यो त पक्का हो, कसैले भेट्न नसक्ने तिम्रो दौडाइ, रुख बोट बुट्यानतिरको हाम फलाइ अरूको नजरमा बोक्सीको छोपाई भनेर बुझियो, पागलपनाको गाँजेको चरम बिन्दु भनेर व्याख्या गरिए। तिमी बिस्तारै पुरै पागल भयो अरूका लागि, तिमी बोक्सी मन्त्र जाने के हुन पुग्यौ। सेती दिदी, मलाई लाग्छ तिम्रो त्यो जङ्गलभरिको दौडाइ, आँखाबाट टाढा हुँदै गएको सुरक्षित भविष्यको तर्कनाको हिर्काइले निसासिएको फोक्सोलाई चाहिएको चिसो बतासको खोजी थियो। मानिसहरूको भिडबाट एकतमास आफूतिर तिर्सिँदै गरेका तीखा नजरहरूको प्रहारबाट एकैछिन भए पनि ओझेल हुनका लागि थियो, तर नियति यति कठोर बनिदियो तिम्रो लागि, तिमीलाई अर्कै खेलमा सामेल गरिदियो। आज यतिका वर्षपछि पनि तिम्रो त्यस दिनको रूप मेरो सम्झनामा उज्यालै छ। पटुकामा पोको पारेको एक मुठी मकै भटमास कति मायाले मलाई दिएकी थियौ म स्कुलबाट बोकाएर आएको बेला। तिमीलाई कुन कुराले त्यति खुसी पारेको थियो कुन्नी? त्यो पुरानो बुट्टे फरिया पनि कति मजाले मिलाएर लाएकी थियौ, त्यो सेतो पटुकी पनि उस्तै मजाले कसेकी थियौ कम्मरमा, चौबन्दी पनि कति खुलेको थियो तिम्रो कसिलो शरीरमा, त्यस बेलाको तिम्रो हँसिलो अनुहार, तिमीले कपालमा सूर्यको फूलले झन् धपक्क बालेको थियो। सायद तिम्रो सपनाका दियोहरू निभ्नु अघिको समय थियो त्यो। त्यसपछि मैले कहिले पनि तिम्रो कपालमा फूल फुलेको भेटिनँ, न कहिले त्यसरी मिलाएर लाएको फरिया र चौबन्दी नै देखेँ। दिदी, त्यसपछिका दिनहरूमा मैले मात्र तिम्रा फरिया र चौबन्दीहरूमा टालेको ठाउँहरू थपिँदै थपिँदै गएको भेटेँ। तिम्रो लरक्क धागो लगाएर बाटिने कपालमा बढ्दै गएका लट्टा, तिम्रो घाँटी र हातखुट्टाहरूमा थुप्रिँदै गरेको मैलका काला पत्रहरू, पिँढीको कुनामा जाँतोको छेउमा सुक्दै गएको तिम्रो कालो शरीर भेटेँ। तिमी मौन रह्यौ, मैले तिम्रो मौनतालाई बिथोल्ने आँट गर्न सकिनँ। त्यस बेला केही बेर हेरिरहेँ तिम्रो जाँतोतिर ठोकिँदै गरेको एकहोरो हेराई, सायद मनमा नै हिसाब किताब गर्दै थियो नियतिको जाँतोमा पिँधिएर धुलो पिठो भएको आफ्नो जीवन। म काठमाडौँतिर बरालिँदै गर्दा सुने सेती त पुरै बौलाइरे, आजकल त गाउँका बुढाहरू उसलाई ढुङ्गा हान्न थालेका छन् रे। सेती दिदी, पिर नगर आई, यो संसार आखिर पागल बस्ती नै त हो, अरूका लागि तिमी पागल, तिम्रो लागि अरू पागल, जो सधैँ ठान्दैछन् आफूलाई र तिमीलाई ढुङ्गा हान्दैछन् कि तिमीलाई लाग्छ उनीहरू सधैँ हुन्, उनीहरू तिमीलाई पागल देख्छन् तर आफ्नो पागलपन देख्दैनन्। यस्तै छ यहाँ, कोही रोगले बौलाएका छन्, कोही मायाले पागल भएका छन्, कोही सम्पत्ति र नामले पागल भएका छन् र कोही नियतिले पागल बनाइएका छन्। आखिर पागल त पागल नै हुन् नि सबै, म तिमी क्यास्ट्रोप सबै यही बस्तीका सदस्य हामी। अहिले तिमी पागल बनेकी छौ, हुनसक्छ म पनि कुनै दिन पागल हुनेछु, क्यास्ट्रोप युद्ध मैदानमा कतै पागल हुनेछ अनि हामी एकअर्काको मौन भाषा बुझ्नेछौँ। बोलाना अब भविष्यको सुरक्षाको प्रेमको आशाको गीत नगाऊ। यो पागल बस्तीकै सदस्य हो तिमी पनि, के थाहा भोलि कतिखेर तिमी पनि पागल ठहरनेछौ। त्यस बेला के काम तिम्रो प्रेमीलाई गरेको सम्बोधन, तिम्रो आफ्नै प्रेमी तिमीलाई पागलको संज्ञा दिएर कोसौँ टाढा पुगिसकेको हुनेछ। तिम्रो पीडा भरिएको स्वरको पहुँचभन्दा धेरै टाढा। निबन्धकार कुमारी लामाको निबन्ध संग्रह उज्यालो अन्धकारभित्र संग्रहित म पनि पागल हुनेछु शीर्षकको यो निबन्ध हामीले सुनायौं। आज यो संग्रहबाट हामीले तीनवटा निबन्धहरू सुनायौं। यो उज्यालो अन्धकार पुस्तकको निबन्ध वाचन तपाईँलाई कस्तो लाग्यो हामीलाई प्रतिक्रिया दिनुहोला। एसएचआरयुटीआई श्रुति @unn.com.np हाम्रो इमेल ठेगाना हो। हवस् त, अर्को दिनसम्मका लागि प्राविधिक साथी सङ्घर्ष विष्ट र म अच्युत घिमिरे कार्यक्रम श्रुति सम्वेकबाट बिदा माग्छौ। नमस्कार, शुभरात्री।